कार्यक्रम मसिहाको कथाको पर्खाइमा लामो समयदेखि आफ्नो रेडियोमा कुरेर बस्नु हुने मेरो मित्र म पौलस तपाईँलाई हार्दिक न्यानो अभिवादनका साथ साथै हार्दिक स्वागत भन्न चाहन्छु कार्यक्रम मसिहाको कथामा। कार्यक्रम मसिहाको कथा एउटा यस्तो कथा हो, केवल एउटा काल्पनिक नभएर इतिहासमा घटेको वास्तविक घटना पनि हो। यसलाई हामीले धर्मशास्त्र पवित्र बाइबलको नयाँ करारमा रहेका चारवटा सुसमाचारबाट क्रमबद्ध रूपमा येशु मसीहको जीवनको कहानीलाई प्रस्तुत गर्ने एउटा नयाँ हाम्रो जमर्ग हो। त्यही हो मसीहको कथा, जो आजभन्दा 2000 वर्ष अगाडि यस संसारमा आउनुभयो र यस संसारलाई उथल पुथल पार्नुभयो र आज उहाँलाई मान्ने खरबौं मानिसहरूले विश्वास गर्नुभएका ती महान मसीह को हुनुहुन्छ उहाँलाई हामीले तपाईँको सामु प्रस्तुत गर्ने जमर्को गरेका छौँ र यसको बारेमा जिज्ञासाहरू पक्कै पनि उठ्नेछन् तपाईँको मनमा। उहाँको बारेमा र उहाँको जानकारी प्राप्त गर्नलाई तपाईँको मनमा उठ्ने कौतूहलताहरू, प्रतिक्रियाहरू, भावनाहरू र जिज्ञासाहरूलाई हामी पत्रचार गर्नुहुन हार्दिक अनुरोध गर्दै आज अब म सुनाउन गइराखेको छु। आउनु सुनौ कार्यक्रम मसीहको कथाको 42 भाग तपाईँ र म सँगै मिलेर। यसु धर्मगुरुहरूसँग निरन्तर खडा रहनुभयो र उनीहरूलाई जवाफ दिइरहनुभयो। उनीहरूले इन्कार गर्नेछन् र उहाँलाई मार्नेछन् भनी यसुलाई थाहा थियो। भाग 42।
धार्मिक अगुवाहरूबाट फर्किएर यसुले अरू मानिसहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
एउटा मानिसले दागभरि लगाए र मोहरलाई दिएर धेरै दिनका निम्ति परदेश गए। फल पाकिसकेपछि दागभारीबाट केही फल लिन दागभारीका मालिकले आफ्नै एउटा नोकरलाई मोहिर कहाँ पठाए, तर मोहीहरूले त्यसलाई पिटेर रित्तै पठाइदिए। तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटी बेइज्जत गरेर रित्तै पठाइदिए। तिनले तेस्रोलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए। अनि दागभरिका मालिकले भने, अब म के गरौँ, म आफ्नो प्यारो छोरो पठाउने छु, सायद उसलाई त तिनीहरूले आदर गर्लान्। तर जब छोरो आइपुगे तब उनीहरू आत्तिएर छुट्टै बसेर कुरा गरे, यो त हकवाला हो, हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ। अनि तिनीहरूले उसलाई दागबारीको बाहिर लगेर मारे। अब दागबारीका मालिकले यिनीहरूलाई के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन् र दागबारी अरूलाई नै दिनेछन्।
यो कथा सुन्ने मानिसहरूले भने, यस्तो कहिले नहोस्। तर येशूले उनीहरूलाई हेरेर फेरि भन्नुभयो,
यो लेखिएको के हो त? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही चाहिँ कुनाको शिर ढुङ्गो बन्यो। त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलो पिठो पार्नेछ।
येशूले भन्नुभएको दृष्टान्तले उनीहरूलाई नै औल्याएको हो भन्ने कुरा धार्मिक अगुवाहरूले थाहा पाए। उनीहरूलाई त येशूलाई त्यही बेला पक्राउ जस्तो भयो, तर उनीहरूलाई मानिसहरूको डर लाग्यो।
यो उखानको अर्थ के हो नि?
यो दृष्टान्तमा दागबारीको मालिक परमेश्वर स्वर्गमा हुनुहुने पिता हुनुहुन्छ। नोकरहरू इजरायलका थुप्रै अगमवक्ताहरू जस्तै हुन् जसलाई मानिसहरूले मारे। छोरो येशु हुनुहुन्छ र मोहीहरू धार्मिक अगुवाहरू हुन् जसलाई दागबारीको जिम्मा दिएको थियो।
कुनाको शिर ढुङ्गाको बारेमा लेखिएको धर्मशास्त्रको कुरा नि?
ढुङ्गाको घर बनाउँदा त्यो भवन निर्माणको बेलामा सबैभन्दा महत्वपूर्ण ढुङ्गा त्यही कुनाको शिर ढुङ्गा हुन्छ। येशूले आफैलाई त्यो ढुङ्गासँग तुलना गर्नुहुन्छ, जुन ढुङ्गालाई निर्माण गर्नेहरूले फालिदिए र त्यही ढुङ्गा नै उनीहरूको लागि कुनै ढुङ्गाको रूपमा नभई भएन। उनीहरूले येशूलाई मसीहको रूपमा इन्कार गर्न सक्छन्, तर परमेश्वरले उहाँलाई परमेश्वरको भवनको कुनाको शिर ढुङ्गा बनाउनु भएको छ। हेर कमल, धार्मिक अगुवाहरूले लगातार रूपमा येशूलाई पक्रनको लागि कारणहरू खोजिरहे, षड्यन्त्रहरू गरिरहे। उनीहरूले ठिक मौकालाई पर्खिरहेका थिए र उनीहरूले मोसाको व्यवस्थाका भक्त मानिसहरू पठाए। उनीहरूले येशूलाई एउटा प्रश्न सोध्ने निर्णय गरे। त्यो प्रश्नले उहाँलाई रोमी अधिकारीहरूसँग समस्यामा पार्ने थियो, तर शास्त्रीले ठिक समय खोजिरहे। त्यसपछि येशूलाई प्रश्न गरे, गुरुज्यू, हामी जान्दछौ तपाईँ ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न, तर सत्यता साथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ। हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन? येशूले तिनीहरूको प्रश्नमा भएको तिनीहरूको कपटलाई बुझ्नुभयो। उहाँले तुरन्तै उत्तर दिनु भएन, बरु त्यसको सट्टामा उहाँ फर्केर कसैसँग रोमी सिक्का माग्नुभयो। येशूले त्यो सिक्का लिनुभयो
यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?
थुप्रै मानिसहरूले एकै पटक उत्तर दिए, कैसरको। येशूले त्यो सिक्का फिर्ता गरिदिनु भयो।
यसकारण जे कैसरका हुन् कैसरलाई देऊ, र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ।
येशूको बुद्धिमानी देखेर मानिसहरूले अचम्म मान्दै ठूलो सास फेरे। शास्त्रीहरू चुप भए। येशूको उत्तरले उनीहरूलाई चकित पार्यो। उनीहरूले जति कोसिस गरे तापनि सार्वजनिक रूपमा येशूको गल्ती भेटाउन सकेनन्। येशूको शिक्षा सुन्ने केही सदुकीहरू पनि थिए। सदुकीहरू एउटा धार्मिक समूह हुन्। यो समूहले मृतकहरूको पुनरुत्थान हुँदैन भनेर सिकाउँथे। यी समूहका कोही येशू कहाँ आए र उहाँलाई एउटा प्रश्न सोधे।
गुरुज्यू, मूसाले हामीलाई लेखिदिएका थिए कि कुनै विवाहित दाजु निसन्तान मर्यो भने भाइ चाहिँले त्यस पत्नीलाई विवाह गरी दाजुको सन्तान खडा गरिदिनु पर्छ। कुनै एकजना मानिसका सात भाइ थिए। जेठाले एउटी पत्नी ल्याएर निसन्तान मर्यो र माइलाले र साइलाले गर्दै सबैजनाले त्यसलाई विवाह गरे र ती सातैजना निसन्तान मरे। पछिबाट त्यो स्त्री पनि मरे। यसकारण मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरू मध्ये कसकी पत्नी हुन्छ, किनकि त्यो त सातैजनाकी पत्नी भएकी थिए।
यी मानिसहरूले अलमलको अवस्था सृजना गर्न यस्तो प्रश्न सोधेको हो भन्ने कुरा येशूलाई स्पष्ट थाहा थियो। यी सदुकीहरूले परमेश्वरको राज्यलाई कति पनि बुझेका थिएनन् भन्ने स्पष्टै देखिन्थ्यो। उनीहरूले येशूलाई लाजमा पार्ने प्रश्न सोधेका भए तापनि उहाँले तिनीहरूलाई गम्भीर उत्तर दिनुभयो।
यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरिदिन्छन्, तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन् न विवाह गरिदिन्छन्। तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरू समान हुन् र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्। मृतकहरू जीवित भई उठ्छन् भन्ने कुरा मूसाले पनि पत्राको विवरणमा परमप्रभुलाई अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर भनेर पुकार्दा देखाइदिए। उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।
मूसाले जलिरहेको पोथ्रा देखेको समयमा अब्राहम, इसाक र याकुब मरिसकेका थिए। यद्यपि परमेश्वरले भन्नुभयो कि उहाँ अब्राहम, इसाक र याकुबका परमेश्वर हुनुहुन्छ। यो कुराले धार्मिक अगुवाहरूलाई चुप गरायो।
सारा सृष्टिको राजा तपाईलाई, हाम्रो हृदय समेट्ने आदर प्रणाम, सदैव होस् तपाईकै गुणगान। सारा सृष्टिको मालिक तपाईलाई, सारा सृष्टिको राजा तपाईलाई, हाम्रो हृदय समेट्ने सारा
हजुर, यो थियो किरण कुमार प्रधान र साथीहरूको प्रस्तुति नयाँ सृष्टि एल्बमबाट। यीशुले भन्नुभयो, स्वर्ग र पृथ्वी बिति जानेछन् तर मेरो वचन बित्ने छैन। प्रकाशको पुस्तकमा लेखिएको छ कि जब न्यायको दिन आउनेछ यी सबै रहने छैनन्, तर उहाँको डर भए मान्ने र उहाँलाई विश्वास गर्न निर्णय गर्नेहरूलाई उनीहरूका सबै पीडा हटाई आँसुको सट्टा हाँसो र खुसी र मृत्युमाथि विजय दिए अनन्त जीवनको उपहार दिनुहुनेछ। आफ्नो स्वेच्छाले मसीहको राज्यभित्र प्रवेश गर्नेहरूले त्यो महान दिन देख्न पाउनेछन्। यो बाइबलको प्रतिज्ञा थियो जसलाई येशू ख्रीष्टले उहाँका प्रेरितहरूलाई दिनुभएको दर्शनमा आधारित लेखमा हामीले प्राप्त गर्न सक्दछौँ, जसलाई पवित्र धर्मशास्त्र बाइबलको अन्तिम पुस्तक अथवा प्रकाशको पुस्तक भनेर पनि हामी पढ्दछौँ। तपाईँले त्यहाँ विभिन्न अरू कुराहरू पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यीशु मसीहको बारेमा अन्य जानकारी चाहनुहुन्छ भने र कुनै जिज्ञासा वा प्रतिक्रिया भएमा कृपया हामीलाई लेख्नुहोस्। हाम्रो ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोता मित्र, आज हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ, त्यसैले म तपाईँबाट बिदा हुन अगाडि कार्यक्रममा रेकर्डिङमा विशेष सहायता गर्ने मेरा मित्र खिमनलाई र यो नाटकीय प्रस्तुतिमा साथ दिनुहुने मित्रहरू जोएल भुजेल, सुभाष प्रधान, आगमन अधिकारी र डेभिड तामाङलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दै र भोलि कार्यक्रम मसिएको कथाको 43 भाग लिएर पुनः उपस्थित हुने प्रतिज्ञा गर्दै म तपाईँको मित्र पौलस पनि तपाईँबाट बिदा माग्दछु। तपाईँका पलहरू शुभ रहन्, मलाई दिनुहोस् बिदा। नमस्ते।